وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قد أفلح من تزكى صدق الله العظيم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللہ رب العزت نے جب آدم علیہ السلام کو بنانا چاہا تو حضرت جبرائیل کو اللہ نے آسمان سے زمین پہ بھیجا اور فرمایا جاؤ زمین کے مختلف حصوں سے کچھ کچھ زمین لے آؤ. جبرائیل علیہ السلام زمین پر آئے, مٹیوں کا کچھ حصہ لینا چاہا تو زمین نے بڑی لجاجت بڑی منت و سماجت آہ و زاری کے ساتھ جبرائیل علیہ السلام کے سامنے معافی چاہی اور یہ کہا کہ آپ مجھے نہ لے جائیں کیونکہ مجھ مٹی سے انسان بنایا جائے گا, وہ انسان نافرمانی کرے گا, اللہ کے حکموں کو توڑے گا تو مجھ سے بنے ہوئے جسم کو جہنم میں ڈالا جائے گا, تو گویا مجھ مٹی کو بھی عذاب سہنا پڑے گا, لہذا آپ مجھے نہ لے جائیں. جبرائیل اللہ کے فرستادہ فرشتے, اللہ کے حکم کے مطابق آئے ہوئے فرشتہ اللہ کے حکم کے خلاف نہیں کرتا, لیکن زمین اور اس مٹی کی ایسی لجاجت اور ایسی آبزاری اور ایسی منت و سماجت کہ حضرت جبرائیل واپس چلے گئے. پروردگار نے حضرت اسرافیل کو بھیجا, آپ جائیں. جب اسرافیل آئے اور مٹی کو لینا چاہا تو مٹی نے پھر منع کیا اور معافی چاہی کہ رحم کیجیے میرے اوپر, مٹی آپ نہ لے جائیں, انسان بنے گا, نافرمانی کرے گا اور ہمیں جہنم میں جانا پڑے گا. تو اسرافیل علیہ السلام بھی واپس چلے گئے. اس کے بعد اللہ تبارک و تعالیٰ نے اسرائیل علیہ السلام کو بھیجا جو ملک الموت ہے, ان کو بھیجا اور کہا کہ جاؤ مٹی لے کر آؤ. اب جب وہ زمین پر آئے اور مٹی لینا چاہا تو مٹی نے پھر وہی منت سماجت کی کہ مجھے نہ لے جاؤ اللہ کے واسطے, دیکھو دو دو فرشتے واپس گئے, آپ بھی واپس چلے جاؤ. مگر اس فرشتے نے کہا کچھ بھی ہو جائے میں تو تجھے لے کے جاؤں گا. مٹی کی ذرہ برابر انہوں نے نہیں مانی, اسی مٹی کو جسے حضرت اسرائیل علیہ السلام ملک الموت لے گئے اسی مٹی سے آدم علیہ السلام کا پتلا بنا, اسی مٹی سے آدم علیہ السلام کا جسم بنا. اسرائیل علیہ السلام کو اللہ نے کہا دو دو فرشتے تو مٹی کی مان گئے, تمہیں نہیں مانا اور تم اس کے سامنے سخت ہو گئے, لہذا جس مٹی سے انسان بنایا جائے گا اب اس کی روح نکالنے کا کام بھی تیرے ہی حوالے کیا جائے گا. چنانچہ ملک الموت کو روح نکالنے کی ذمہ داری سونپی گئی. اب سوچنا یہ ہے کہ آدم علیہ السلام کا جو پتلا بنا, جسم بنا, وہ صرف مٹی سے نہیں بنا بلکہ اس میں اللہ کی طرف سے چار عناصر, چار مادے, چار چیزیں شامل ہیں, آگ, پانی, مٹی اور ہوا. یہ چار چیزیں جسم کے اندر شامل کی گئی. دنیا کا دستور ہے, ہمارا اور آپ کا مشاہدہ ہے کہ جو بھی کوئی سامان, کوئی بھی مشین, دنیا کی کوئی بھی چیز جس میٹیریل سے, جس مادے سے, جس چیز سے بنتی ہے, اس میں جو جو میٹیریل لگتا ہے, جو جو مادہ لگتا ہے, اس بنے ہوئے سامان, اس بنی ہوئی چیز میں, اس میٹیریل, اس سامان کا جو اثر ہوتا ہے وہ اثر اس میں منتقل ہو جاتا ہے, وہ اثر اس میں آ جاتا ہے. اگر کوئی ایسی مشین ہے جس میں لوہا اس इस्तेमाल किया गया तो लोहे का जो अपना असर है वो उसमें होगा। पानी को, पानी को इस्तेमाल किया, स्टील को इस्तेमाल किया, किसी और केमिकल को आपने इस्तेमाल किया, किसी और धातु को आपने इस्तेमाल किया, तो जो भी कोई सामान, कोई भी मशीन बनती है, कोई सामान बनता है, तो जितने मैटेरियल से बनता है उस मैटेरियल का अपना जो अंदरूनी, उसके अंदर की जो तासीर होती है वो तासीर उसमें शिफ्ट हो जाती है, मुंतकिल हो जाती है। आदम अलैहि सलाम को, इंसान को अल्लाह ने चार चीजों से बनाया। आग को भी इस्तेमाल किया तो आग की तासीर है ऊपर की तरफ उठना, आग की तासीर है बुलंदी, आग की तासीर है बाज, आग जितनी बढ़ती है ऊपर की तरफ जाती है, तो आग की अपनी तासीर है बुलंदी, ऊंचाई, ऊंचाई की तरफ जाती है, वो अपने आप को सबसे अच्छा समझती है। आग जिस तरह बढ़ती है वो समझती है कि मेरे सिवा कोई नहीं, वो इमारतों को जला देती है, वो दरख्तों को जला देती है, जिन जिन चीजों को जला सकती है वो तमाम चीजों को जलाती है। क्यों? इसलिए कि आग का नेचर और आग का मिजाज ये है कि मेरे सामने कोई और दूसरा ना हो। तो आग की तासीर और आग का मिजाज, इसका नेचर है कि बड़ापन उसमें है, वो अपने सामने किसी और को गवारा नहीं करता। मिट्टी की तासीर, मिट्टी का नेचर ये है कि वो मिट्टी अपने अंदर किसी भी चीज को छुपा लेती है, जिस चीज को आप मिट्टी के अंदर डालें मिट्टी उसको अपने अंदर छुपा देती है, इंसान को छुपा लेती है, ये बीज को छुपा लेती है, जिस चीज को भी आप डालें उसको वो चीज छुपा लेती है। हाँ, उसके अंदर कोई, अंदर से कोई पावर है वो निकल आता है, जैसे कि बीज को आपने डाल दिया तो बीज में पावर है तो किसी न किसी इस तरह से जमीन को फाड़ते फाड़ते बीज बाहर निकल आती है। मगर जमीन की तासीर और जमीन का नेचर, उसका मिजाज ये है कि वो किसी भी चीज को अपने अंदर छुपा देती है, अपने अंदर दबा देती है, जमीन के अंदर दबाने और अपने आप के अंदर हजम करने और रसद करने की सिफत है। तो आग में बड़ापन है, मिट्टी के अंदर किसी चीज की को दबाने, रसब करने और हिस का मादा, कोई भी चीज आए उसको अपने अंदर हजम करने की, सोना हो, चांदी हो, अनाज हो, इंसान हो, हर चीज को हजम करने का हिस उसमें लालच। हवा का नेचर यह है कि जब हवा चलती है तो हवा चलते हुए शाय शाय करती है, आवाज के साथ चलती है, वो जताते हुए चलती है, वो सुनाते हुए चलती है। अगर तेज हवा चलती है तो आप अपने कमरे में हो तो आपको महसूस हो जाता है कि हवा चल रही है, तेज हवा चल रही है। तो हवा का मिजाज ये है कि वो किसी, जब चलती है तो शाय शाय करते हुए, जताते हुए, सुनाते हुए, अपने आप का नाम रोशन करते हुए हवा चलती है। और पानी का नेचर यह है कि वो रंग बदलता है। पानी का नेचर आप देखा होगा, आपने कभी कोई पूछे आपसे कि पानी का रंग बताओ, शायद आप नहीं बता सकेंगे। पानी का रंग बदलता है, चौदहवीं रात में पानी का रंग कुछ और होता है, पहली रात में पानी का रंग कुछ और होता है, दिन के उजाले में पानी का रंग कुछ और होता है, अगर तूफानी हवाएं हो तो पानी का रंग कुछ और हो जाता है। तो पानी अपने रंग को बदलता रहता है, पानी एक रंग पर नहीं रहता, गोया पानी का नेचर इस्तेकामत नहीं है, ठहराव नहीं है, वो अपना रंग अदलता बदलता रहता है। ये चार चीजों से इंसान बना है, चारों चीजों का अपना एक अलग अलग नेचर है। आग का नेचर बुलंदी बड़ापन है, मिट्टी का नेचर किसी चीज को गसब कर लेना, छुपा लेना, दबा लेना, हवा का नेचर अपने आप को दिखलाना और शाय शाय करते हुए सुनाते चलना, और उसी तरह मिट्टी का नेचर, ये पानी का नेचर, ये रंग को बदलना, इस्तेकामत का ना होना, एक हालत पे ना होना। ये चार मादों से जब इंसान बना है तब इंसान के बदन में ये चारों नेचर आ गया, चारों चीजें इंसान में आ गई। इंसान में बड़ापन भी होता है, इंसान में किसी चीज के छुपाने का मादा भी आ जाता है, इंसान में गसब और किसी चीज को छुपा लेने और ज्यादा से ज्यादा हासिल करने का हिस भी उसमें आ जाता है। उसी तरह से इंसान में रिया और सुना और सुनाने का जज्बा भी पैदा होता है, उसी तरह से इंसान रंग भी बदलता है, कभी उससे कुछ वादा कर लिया, कभी उससे कुछ कह दिया, यहां कुछ कह दिया, वहां कुछ कह दिया, इंसान जो है रंग भी बदलता है। ये चारों नेचर जो है ये इंसानों की निगाह में भी और अल्लाह की निगाह में पसंदीदा नहीं है, بڑاپن یہ اللہ کو ہی پسند نہیں ہے اور شریف انسانوں میں بھی بڑاپن پسند نہیں ہے. کسی چیز کو چھپا لینا دبا لینا یہ انسانوں کو ہی پسند نہیں اور اللہ کو ہی پسند نہیں ہے, اور سنانا اور نام و نمود یہ اللہ کو ہی پسند نہیں, شریف انسانوں کو ہی پسند نہیں ہے. اور انسانوں میں کوئی استقامت نہ ہو, اس کا کوئی اپنا اسٹینڈ نہ ہو, اس کا اپنا کوئی اس کی کوئی رائے نہ ہو, اس میں کوئی استقامت نہ ہو, کبھی یہ بولتا ہے کبھی وہ بولتا ہے, کبھی اس طرح چلتا کبھی اس طرح چلتا, یہ انسانوں کو پسند نہیں ہے. یہ چار قسم کے مادوں سے انسان بنا, یہ چاروں نیچر, یہ چاروں خرابی, اور یوں کہیے کہ یہ چاروں امراض اور چاروں بیماریاں بدرچہ عقم انسان کے اندر پائی ہیں. ان چاروں بیماریوں کا علاج پروردگار نے الگ الگ کیا ہے, ان چاروں بیماریوں کا علاج اللہ نے الگ الگ کیا ہے نماز کے ذریعے, نماز کے ذریعے الگ علاج, روزے کے ذریعے الگ علاج, اور حج کے ذریعے الگ علاج, زکات کے ذریعے الگ علاج. یہ چار جو اللہ کی طرف سے ارکان ہیں, یہ چاروں ارکان کے ذریعے انسان کے اندر چار قسم کی بڑی بڑی بیماریوں کے پائے جانے کا علاج پروردگار نے کیا ہے. نماز انسان پڑھتا ہے, نماز پڑھنے میں انسان اپنے آپ کو خدا کے سامنے پورے طور پہ جھکا دیتا ہے. یہ نماز کا پڑھنا, خدا کے سامنے اپنے آپ کو جھکا دینا, یہ آگ کا علاج ہے. آگ کا تقاضا ہمارے اندر جو آگ ہے, اس آگ کا تقاضا یہ ہے کہ اے انسان تم سب کے سامنے بڑے بن کے رہو, تمہارے اندر کبر ہونا چاہیے, تمہارے اندر عجب ہونا چاہیے, تمہارے اندر برابر ہونا چاہیے. تو نماز کے ذریعے اللہ رب العزت نے آگ کے نیچر کا علاج کروا دیا. زمین کا نیچر یہ ہڑپ کرنا, غصب کرنا. زکات دلا کر اللہ تعالیٰ نے انسان کے مزاج کو بدل دیا. اے انسان تیرا اصل مزاج یہ ہے, تیری اصل شان یہ ہے کہ تو کسی کے مال کو دباؤ نہیں, کسی کے مال پر حرص کی نگاہ مت ڈالو, بلکہ تمہاری شان تو یہ ہے کہ تم اللہ کے کہنے پر زکات نکالو, صدقہ نکالو, خیرات نکالو. ضرورت مند تیرے سامنے آ جائے تو تم اپنے مال کو دوسروں پہ خرچ کرو. تیرے اندر زمین کی شان نہیں آنی چاہیے, زمین کا نیچر نہیں آنا چاہیے کہ تم کسی کے مال کو دباؤ یا کسی کے مال پر حرص کی نگاہ سے ڈالو. اور پانی کا نیچر ہے رنگ بدلنا, پانی کا نیچر ہے رنگ بدلنا. کہا روزہ رکھ کر انسان میں استقامت پیدا کی گئی. انسان صبح سے لے کر شام تک ایک ہی پوزیشن میں ہوتا ہے, ایک ہی حالت میں ہوتا ہے, صاحب مجھے کھانا ہی نہیں ہے. اگر روزے کا ہی حالت نہ ہو تو کوئی پوچھا رہے کھاؤ گے, تو ہاں کھاؤں گا, اچھا نہیں کھاؤں گا, اچھا لاؤ تھوڑا کھا لیتا ہوں, یہ رنگ بدل رہا ہے انسان. مگر روزے کی حالت میں صبح سے لے کر شام تک افطار تک گویا انسان ایک ہی پوزیشن میں ایک ہی حالت میں رہتا ہے. گویا اللہ رب العزت نے روزہ رکھا کر بندے کے اندر یہ صفت پیدا کی, نیچر بنایا ہے کہ تمہارے اندر استقامت کی شان ہونی چاہیے, ٹھہراؤ کی شان ہونی چاہیے, تیری رائے ایک ہونی چاہیے, تیرا ارادہ ایک ہونا چاہیے, تیرا قدم ایک ہی جگہ اٹھنا چاہیے. یہ استقامت کی صفت کو پیدا کرنے کے لیے اللہ رب العزت نے پانی کا جو تاثیر تھی اور پانی کا جو نیچر تھا اس کا علاج کرا دیا. اور ہوا کا نیچر ہے شائیں شائیں کر کے چلنا, جتاتے ہوئے چلنا, دکھاتے ہوئے چلنا. آج ہمارے پاس ایک بڑا سا موبائل آ جاتا ہے تو ذرا ہم گھر سے نکلتے تو موبائل ہاتھ میں لگے ہوئے چلتے, تاکہ ہمارے دوست لوگ دیکھے کہ میرے پاس بڑا سا موبائل. یا اگر ہم نے کوئی نئی سی گاڑی لی تو ہم اس کو بہت بھور مارتے ہیں تاکہ ہمارا پڑوسی اور ہمارے آزو بازو والوں کو پتہ چل جائے کہ ہم نے کوئی بڑی سی گاڑی خریدی ہے. یہ انسان کا مزاج, انسان کی فطرت ہے, یہ دکھانا, یہ سنانے کا مادہ اللہ رب العزت نے. یا بہت سے ہمارے ساتھی جو ہے اچھے سے اچھے کپڑے بنواتے اور یہاں سے لے کر یہاں تک کشیدہ کرتے, اور جو باہر نکلتے تو ذرا اس طرح سے کرتے اپنے کالوں کو اٹھاتے تاکہ ہمارے سامنے والے دوست ہمیں دیکھے کہ میں نے کتنا نقش و نگار والا کپڑا پہنا ہے. یہ انسان کی فطرت ہے. اللہ رب العزت نے اس دکھلانے کا علاج کر دیا حج کے ذریعے. کہا ٹوپی بھی ہٹا دو, سلا ہوا کپڑا بھی نکال دو, سلے ہوئے کپڑے نکال دو، سلائی بھی اس میں نہیں چاہیے، اور تمہارے جو بہترین قسم کے ہزار ہزار کے بوٹ ہیں جس کو تم ٹپ ٹپ کر کے چلتے ہو، ایسے بوٹ کو بھی نکال دو، عطر بھی ہٹا دو، تیل بھی ہٹا دو، کنگھی بھی ہٹا دو، ان تمام چیزوں کو ہٹا کر سادہ سمپل لباس پہنا کر وہ اللہ رب العزت نے انسان کے اندر سے، اللہ نے انسان کے اندر سے نام و نمود اور سنانے کے جذبے کو ختم کیا. یہ چار بنیادی بیماریاں ہیں انسان میں، جن چار بنیادی بیماریوں کا علاج پروردگار نے الگ الگ ان چار ارکان اسلام میں کیا. مگر صوفیہ فرماتے ہیں کہ ایک الگ الگ علاج ہے، اور ایک ایسا جنرل علاج ہے، جنرل ٹونک ہے. وہ جنرل ٹونک ایسی ہے کہ یہ الگ الگ علاج بھی کرو، اور نمبر دو ایک جنرل ٹونک بھی یوز کرو. اور کہتے ہیں وہ جنرل ٹونک ہے اللہ کی محبت. اللہ کی محبت سے انسان کا جب دل بھرتا ہے تو اللہ کی محبت جب دل میں پورے طور پہ آتی ہے، یہ سارے امراض اور ان ساری بیماریوں کے ساتھ ساتھ جو دوسری بیماریاں لگی ہوئی ہیں وہ ساری بیماریاں خود بخود ختم ہو جاتی ہے. پھر اب اس کے اندر عجب نہیں رہتا بلکہ تواضع آ جاتا. حسن بصری رحمۃ اللہ علیہ کا حال سنیے. حسن بصری رحمۃ اللہ علیہ کے تواضع انکساری کا حال کہ وہ سامنے سے گزر رہے تھے، ایک کتا سامنے آ رہا تھا، ایک کتا سامنے آ رہا تھا تو کہنے لگے اے اللہ نہیں معلوم، اے اللہ نہیں معلوم کہ حسن اچھا ہے کہ کتا اچھا ہے، اے اللہ اس کتے کے صدقے حسن بصری کی مغفرت فرما. یہ تواضع کی انتہا ہے، یہ انکساری کی انتہا ہے، یہ دلوں کے بننے کی انتہا ہے. مگر وہی حسن بصری رحمت اللہ علیہ کا جب انتقال ہوا، آج بھی محبت پر بات آئی تھی، حسن بصری رحمت اللہ علیہ کا جب انتقال ہوا تو انتقال سے پہلے ذرا مسکرانے لگے. حسن بصری کے بارے میں لکھا ہے کہ ہر دم اس طرح غم زدہ رہتے تھے، اللہ کے خوف سے اس طرح غم زدہ رہتے تھے کہ دیکھنے والا یوں محسوس کرتا تھا کہ شاید ان کے گھر میں کسی کی میت ہو گئی، اس طرح وہ غم زدہ رہتے تھے اور اللہ کی محبت میں اس طرح ڈوبے ہوتے تھے. تو جب ان کا آخری وقت آیا تو مسکرانے لگے. موت کے بعد ان کے خادم نے خواب میں دیکھا تو پوچھا حسن بصری کیا بات ہے، موت سے پہلے آپ مسکرا رہے تھے. کہا موت سے پہلے اللہ تعالیٰ نے ہمیں جنت بھی دکھا دی، ہمیں مقام بھی دکھا دیا، تو فرشتے میرے سامنے آئے اور فرشتے آ کر کہنے لگے، ایک فرشتے دوسرے فرشتے سے اے فرشتہ ذرا دیکھو اس کے کتنے گناہ ہیں، ذرا جلدی جلدی اس کے گناہ کو تلاش کرو. تو میں نے کہا کیسا گناہ، چلو یہاں سے چلو. میں اس پر مسکرا رہا ہوں. کتنا بڑا مقام ہوگا حسن بصری کا کہ فرشتہ پوچھتا ہے دوسرے فرشتے سے ذرا اس کے گناہ کو تلاش کرو، تو میں کہہ رہا ہوں ارے میں نے گناہ کیا کہاں، جو کیا ہے سب میں نے معاف کرا دیا، یہ تو میرے اللہ کے درمیان ہے، تو کہاں آ گیا میرے گناہ کو تلاش کرنے، تم چلو یہاں سے. اس پر میں مسکرا رہا تھا. یہ حسن بصری رحمت اللہ علیہ جن کا دل اللہ کی محبت سے بھرا ہوا تھا، جب دلوں میں محبت آ جاتی ہے تو سارے امراض ختم ہو جاتے ہیں. میں نے اس سے پہلے بتایا تھا کہ جب محبت دل میں آتی ہے تو پہلے انسان کو خود اپنے امراض، اپنے دل کی خرابیاں نظر آتی ہیں، اور جب دل کی خرابیاں نظر آتی ہیں تو انسان اس کا علاج کرتا ہے. اہل محبت کی ایک بات میں آپ کو سنا دوں. وراد اجلی ایک بہت بڑے بزرگ گزرے ہیں، وہ کبھی مسکراتے نہیں تھے. لوگوں نے پوچھا کبھی ہنستے نہیں، مگر شان ان کی بڑی عجیب تھی، نماز ان کی بڑی عجیب، روزہ ان کا بڑا عجیب، تلاوت کا انداز بڑا عجیب، ذکر کا انداز بڑا عجیب، لیکن کبھی مسکراتے نہیں. انہوں نے کہا کہ میں نے قسم کھا لیا ہے کہ جس محبوب کی تلاش میں میں سب کچھ کر رہا ہوں، جب تک اس کو دیکھنے کا موقع نہیں ملے گا، جب تک ان آنکھوں سے اپنے محبوب کی زیارت نہیں کر لوں گا، اس وقت تک میں مسکراؤں گا نہیں. چنانچہ پوری زندگی انہوں نے کبھی بھی نہیں مسکرایا، کسی نے ان کے چہرے پر مسکراہٹ نہیں دیکھی. ان کا انتقال ہو گیا. انتقال ہو جانے کے بعد ان کے جو خاص دوست تھے، ان کا نام بھی لکھا ہے، ان کے خاص دوست کو ان کے غسل کے لیے بلایا گیا. جب غسل کے لیے بلایا گیا اور غسل دے رہے تھے، اس وقت ان کے چہرے پر مسلسل اس طرح کی مسکراہٹ تھی جیسے کسی زندہ کے ہونٹوں پر مسکراہٹ ہوتی ہے. ان کے دوست کو معلوم تھا تو ان کے دوست نے مذاق میں کہا، وراد کتنا بھی ہنستے رہو میں تو تجھے غسل دے کر کفن پہنا کر مٹی میں ڈالوں گا ہی.
तुम कितना भी हंसते रहो, लिखा है जब तक उनको दफन नहीं किया उनके चेहरे पर उसी तरह की मुस्कुराहट। ये हकीकत है कि अल्लाह की मोहब्बत जब आती है तो इंसानों का रंग उसका अंदाज बदल जाता है। मंशाद दैनूरी रहमतुल्लाह अलैह सिलसिले चिश्तिया के बहुत बड़े बुजुर्ग गुजरे हैं, उनका भी बड़ा अजीब हाल था। मंशाद दैनूरी रहमतुल्लाह अलैह अल्लाह रब्बुल इज्जत ने उनको बड़ा अजीब मकाम दिया था, हर वक्त वो अपने अल्लाह की याद में रहा करते थे। मंशाद दैनूरी रहमतुल्लाह अलैह उनको अल्लाह ताला ने इल्म हदीस भी दिया था, इल्म फिका भी दिया था और विलायत का मकाम अल्लाह ने अता फरमाया था। उन्होंने भी तय कर लिया था कि मुझे हंसना नहीं है। जब बिल्कुल उनका आखिरी वक्त आया और सारे दोस्त अहबाब उनके पास खड़े हो गए तो बाज़ दोस्तों ने कहा तूबा लकल जन्ना, तूबा लकल जन्ना, आपको जन्नत की बशारत हो, आपकी जन्नत की बशारत हो। आंख खोली, आंख खोलने के बाद क्या, अच्छा आप लोग मुझे जन्नत की बशारत देते हो। अरे बशारत तो बड़ी चीज की दी जाती है, बशारत तो बड़ी चीज की दी जाती है। सारे हैरान हो गए तो पूछा हजरत बड़ी चीज क्या, कहा अल्हम्दुलिल्लाह 20 सालों से जब मैं अल्लाह के सामने हाथ उठाता हूं तो जन्नत मेरे सामने होती है, 20 सालों से जब मैं हाथ उठाता हूं तो जन्नत मेरे सामने होती है। मैं कहता हूं ऐ जन्नत मुझे तुझे, ऐ जन्नत तू मुझे नहीं चाहिए, तेरा रब मुझे चाहिए। तो तुम अगर बशारत देते हो तो इस बात की बशारत दो कि अल्लाह तुझे अपना मुशाहदा कराए, अल्लाह को देखने का आपको मौका मिले। बताए इस तरह का जज्बा किसको हो सकता है, उसी को हो सकता है जिसके दिल में अल्लाह की मोहब्बत। और मेरे दोस्तों जब ये अल्लाह की मोहब्बत दिल में आती है तो दुनिया की आग उस दिल को जला नहीं सकती, दुनिया की आग उस दिल को नहीं जला सकती। और जब दुनिया की आग नहीं जला सकती तो आखिरत की आग भी नहीं जला सकती। इब्राहिम अलैहिस्सलाम को इतने खतरनाक आग में डाला गया, आरिफीन ने लिखा है कि ऐसी आग की जिस आग के शोले उसकी हरारत और गर्मी से ऊपर उड़ते हुए परिंदे भी झुलसकर नीचे चले आते थे। मगर क्या वजह है कि हजरत इब्राहिम खलील अलैहिस्सलाम वो आग में जल नहीं पाए, तो आरिफी ने लिखा है कि असल उनका दिल अल्लाह की मोहब्बत की आग से भरा हुआ था। जिस दिल में मोहब्बत इलाही की आग लगी हुई हो दुनिया की आग उसको जला नहीं सकती। इसी तरह से अबू मुस्लिम खौलानी रहमतुल्लाह अलैह बुजुर्ग गुजरे हैं, नबी अलैहिस्सलाम का जमाना पाया है, अस्वद अरसी ने नबूवत का दावा किया था यमन के अंदर और उसके बाद उन्होंने भी कहा था कि मुझे नबी मान लो, मगर अबू मुस्लिम खौलानी ने इनकार किया। नतीजा यह हुआ कि अस्वद अरसी ने आग जलवाई और आग जलाकर उनको उस आग में डाल दिया, मगर उस वक्त लोगों ने अपनी आंखों से देखा कि अबू मुस्लिम खौलानी उस आग में उसी तरह से महफूज रहे जिस तरह हजरत इब्राहिम आग के अंदर महफूज। लिखा है अब मुस्लिम खौलानी का दिल अल्लाह की मोहब्बत की आग से भरा हुआ था, वो दुनिया की आग उसको कैसे जलाए जिसके दिल में मोहब्बत इलाही की आग जल रही है। तो अल्लाह रब्बुल इज्जत की शान ये है। बस आखिरी एक बात सुन लीजिए, तारीख के हवाले से रिसाले कुशहरिया में एक बात लिखी है कि एक शौहर ने अपनी बीवी को कसम दे रखा था कि देखो मेरी इजाजत के बगैर मेरे घर से किसी फकीर को कोई सदका खैरात मत देना, कोई सदका खैरात मेरी इजाजत के बगैर मत देना। उसकी औरत, उसकी बीवी बड़ी नेक, बड़ी पारसा, बड़ी जाकिरा और शाकिरा औरत थी, उसके दिल में अल्लाह की बेपनाह मोहब्बत थी, मगर शौहर ने मना कर रखा था कि मेरी इजाजत के बगैर तू सदका खैरात मत करना। इत्तेफाक की बात कि एक दिन एक साइल आया और वो साइल ने ऐसी सदा लगाई कि इस औरत का दिल मचल उठा। उसने कहा मेरे अल्लाह के नाम पे दे दो, तेरे अल्लाह के नाम पे दे दो, मेरे अल्लाह के नाम पे दे दो, तेरे अल्लाह के नाम पे दे दो। उसने इस अंदाज से सदा लगाई कि इस औरत की मोहब्बत छलक उठी। उसने अपने घर में से कोई सदका निकाला और सदका निकाल कर उस साहिल को दे दिया। अजीब बात कि उस साहिल उसके दरवाजे से वापस जा रहा था, इतने में उसका शौहर वापस आ रहा था, दूर से उसने देखा कि मेरे दरवाजे से कोई साहिल निकला है। उसने उसे पकड़ा और पूछा क्या है, कहा मैं फलां घर गया था, वहां से मुझे सबका मिला है। अब वो घर वापस आया और अपनी बीवी को पकड़ा और कहने लगा मैंने तुझे कसम दिया था, तुमने क्यों सदका दिया मेरी इजाजत के बगैर। तो उसने कहा आपकी बात सर आंखों पर है लेकिन इस अंदाज में उसने सदा लगाई है कि मैं दिल पे काबू नहीं पा सकी और अल्लाह की मोहब्बत में मैंने उसको दे दिया। कहा अच्छा तुझे अल्लाह कितनी मोहब्बत है। वो जालिम शौहर था, उसने कहा अच्छा देखता हूं खुदा की मोहब्बत तेरे दिल में कितनी ज्यादा है। اس نے کہا کہ میں اگر حکم دوں, میں تیرا شوہر ہوں, اگر میں تجھے حکم دوں کہ تو آگ کے انگارے اور آگ کے تنور میں تو چلی جا, تو کیا تو چلی جائے گی؟ میں شوہر ہوں اور شوہر کے حکم کو ماننا واجب ہے, تو کہتی ہے, تو بتا کہ میں تجھے اگر آگ کے انگارے اور آگ کے تنور میں اگر ڈالوں تو کیا تو اس میں چلی جائے گی؟ اس نے کہا میں چلی جاؤں گی. شوہر بھی کیسا ظالم, اس نے تنور کے اندر آگ جلائی, لکڑیاں جلائی, اس سے کہا, عورت اندر گئی. اندر جانے کے بعد اس کے گھر میں جو سب سے قیمتی سب سے نیا کپڑا موجود تھا, اس عورت نے نئے کپڑے پہنے, زیور پہنا, چوڑی پہنی, اور چوڑی پہننے کے بعد, زیور پہننے کے بعد, اچھے کپڑے پہننے کے بعد آئی اور شوہر نے کہا یہ نئے کپڑے تم نے کیوں پہنے؟ تو کہنے لگی جس سے محبت ہے, انسان اپنے محبوب کے پاس جاتا ہے تو اچھے کپڑے پہن کر جاتا ہے. میں تنور میں جلوں گی یہ ضرور, مگر میں اپنے اللہ کے یہاں جانے والے ہوں, اور اللہ کے پاس, اپنے محبوب کے پاس کوئی بھی جاتا ہے تو سب سے اچھے کپڑے پہن کے جاتا ہے, اس لیے میں نے اچھے کپڑے پہن لیے. شوہر کیسا ظالم تھا, اس نے اس بیوی کو تنور میں ڈال دیا, وہ اندر کود گئی, اوپر سے بند کر دیا. چند گھنٹے کے بعد جب اس نے اس کے اوپر سے ڈھکن کھولا تو اس کی عورت اسی طرح اطمینان سے بیٹھی تھی جیسے ابراہیم علیہ السلام آگ میں بیٹھے تھے. حیران ہو گیا, آواز آئی غیب سے, جس کے دل میں اللہ کی محبت ہو دنیا کی آگ اس کو جلا نہیں سکتی. میرے دوستو, جس دل میں اللہ کی محبت آ جائے, اللہ ہمیں اور آپ کو محبت عطا فرمائے کہ دنیا اور آخرت کے عذاب سے آج سے ہمارا آپ محفوظ رہیں. اللہ رب ہمیں اس محبت کو سیکھنے کا موقع نصیب فرمائے. دعا, اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. جزا الله عنا محمد صلى الله عليه وسلم. ما هو ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. یا اللہ, ہم آپ سے محبت کرنے والے کیسے کیسے بندوں کے قصے سنتے ہیں, جن کے واقعات, جن کے حالات تاریخ کی معتبر کتابوں میں لکھے ہیں. یا اللہ, ہمارے دل میں تو رائی کے برابر بھی نہیں ہے. یا اللہ, سے محبت کا قطرہ نصیب فرما, محبت کا قطرہ نصیب فرما. یا اللہ, آپ کی شان عالی کا واسطہ کہ ہمیں اپنی محبت عطا فرما. یقیناً اللہ, آپ بے پناہ بندوں سے محبت کرتے ہیں. یا اللہ, یہ آپ کی محبت ہی کی دلیل جو ہے کہ ہم جیسے گناہگاروں کو آپ نے پردہ ڈال کر اعتکاف میں بیٹھنے کا موقع دے دیا, اپنے گھر میں جھکنے کا موقع دے دیا, اپنے سامنے ہاتھ اٹھانے کا موقع دے دیا. اللہ, یہ آپ کی محبت ہی کا جو معاملہ ہے, بیٹا کتنا ہی گندا کیوں نہ ہو, باپ بیٹے پہ ناراض ہے, بھائی پہ ناراض ہے, لیکن وہ ایک بھائی بڑا گندا ہے, بدبودار ہے اور گناہوں میں لطپت ہے. جب وہ آتا ہے تو ماں اپنے آنچل میں اسے چھپا دیتی ہے, چھپا چھپا کے کھانا کھلا دیتی ہے. ایک دن باپ دیکھے گا تو تیری پٹائی کر دے گا. ماں جو اپنے گندے بچے کو اپنے آنچل سے چھپا دیتی ہے, اس کی محبت کی دلیل ہے, اس کی ممتا ہے کہ اس کے کھانے کو نہیں روکتے. اللہ, آپ تو 70 ماؤں سے زیادہ ممتا پیار کرتے ہیں. اللہ, آپ ہمارے گناہوں پہ پردہ ڈال کر رحمت کی چادر عطا فرما دے, محبت کی چادر عطا فرما دے, ہمارے دلوں کو اپنی محبت سے لبریز فرما دے. اے اللہ, خصوصی رحم و کرم فرما کر پورے علاقے پہ رحمت کی بارش فرما دے. ہمارے گناہوں کی وجہ سے بارش رکی ہوئی ہے, اے اللہ, بارش رکی ہوئی ہے. آسمان کا فرشتہ انتظار میں ہے, رب کریم کا حکم ہوگا, ہم بارش برسائیں گے. اے اللہ, ہمارے گناہ اوپر اتنے جا چکے کہ مولا بارش تھم گئی. اے اللہ, ہمارے گناہوں کو معاف فرما دے. اے اللہ, جانوروں پہ رحم کھا جا, اے اللہ, غریبوں پہ رحم کھا جا, عورتوں پہ رحم کھا جا. مولا کریم, رحمت کی بارش برسا دے. اے اللہ, ہمارے یہاں کے قیام کو قبول فرما. نبی علیہ الصلوۃ والسلام کے صدقے کے بعد کتنی دعائیں یہاں پر ہوئی ہیں, اے اللہ, تمام دعائیں ہم تمام کے حق میں قبول فرما. صلی اللہ علیہ وسلم برحمتک یا ارحم الراحمین.